रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्संवादको एउटा अर्को नयाँ श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, समय सबभन्दा बलवान कुरा हो। मानव सभ्यता यतिखेर समयको चौबाटोमा छ। विश्वव्यापी कोरोना कहरबाट मुक्तिसहित अन्तर्शान्ति र समृद्धिको बाटोतर्फ जान मान्छेहरू क्रियाशील छन्। हर समस्याहरू आउँछन्, अप्ठ्याराहरू आउँछन्, तर ती समस्या र अप्ठ्याराहरूलाई आफै र आफ्ना पौरखले चिरेर अघि बढ्नु छ। हामी जहाँ छौं, जुन अवस्थामा छौं, जसरी छौं, त्यही ठाउँबाट स्वास्थ्यका मापदण्डहरू अप्नाएर र आफूलाई सुरक्षित राखेर, आफ्नो बस्तीलाई सुरक्षित राखेर, हामीले फेरि हाम्रा प्राचीन सम्पदा, सभ्यता, संस्कृति र हाम्रा सपनाहरूलाई सुरक्षित राखेर अघि बढ्नु छ। बिहान बिहानै यहाँहरू सबैलाई आग्रह छ, हाम्रो स्वास्थ्यको मापदण्ड अप्नाएर हामी आफै सुरक्षित भएर हातेमालो गर्दै, एकले अर्कोलाई सहयोग गर्दै हामी अघि बढ्नु छ। तर एउटा सामाजिक, एउटा भौतिक दूरी कायम गरेर, मास्क लगाएर, सेनिटाइजरको प्रयोग गरेर, भीड़भाड़मा नगएर हामीले धेरै कामहरू गर्नुपर्नेछ। यही आग्रह र सन्देशका साथ आजको अन्तर्संवाद फेरि प्रारम्भ गर्छौं। आज हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूसँग संवाद गर्छौं। मन्त्री हृदय त्रिपाठीज्यू हाम्रो सम्पर्कमा आइसक्नु भएको छ। आज हामी उहाँसँग कोरोनासँग केन्द्रित रहेर र समय रह्यो भने उत्तरार्धमा केही राजनीतिक सन्दर्भको कुराकानी पनि गर्छौं। देशभर 7,448 जना कोरोना संक्रमित हिजो मात्रै थपिएका छन् र स्वास्थ्य मन्त्रालयले विभिन्न अपीलहरू गरेको छ। हिजो सम्मान्य प्रधानमन्त्रीज्यूले पनि देशवासीको नाममा सम्बोधन गर्नुभयो। यी सन्दर्भसँग हामी केन्द्रित रहेर कुराकानी गर्छौं। मन्त्रीज्यू, हार्दिक स्वागत छ।
धन्यवाद।
अब मान्छेहरू अलि त्रस्त पनि छन्। यहाँहरूले आफ्नो ढंगले अपीलहरू पनि जारी गरिराख्नु भएको छ। प्रधानमन्त्रीज्यूले हिजो धेरै कुरा भन्नुभयो। मन्त्रीज्यूसँग हामी निरन्तर सम्पर्कमा पनि छौं। रेडियो नेपाललाई समय दिइराख्नु भएको छ। हामी खुशी पनि व्यक्त गर्छौं, धन्यवाद पनि भन्छौं। अब पछिल्लो हाम्रो स्ट्याटस चाहिँ के हो मन्त्रीज्यू? हामी कहाँ छौं? साँच्चै भनिए जस्तै भयावह हो कि हामी कन्ट्रोल भन्दा बाहिर गइसकेका छौं कि वा हामी नियन्त्रणमै छौं कि हामी कहाँनेरि छौं? अलिकति आश्वस्त पारिदिनु।
नवराजी, यो वास्तवमा यो महामारी अलिकति आक्रामक पनि छ र संक्रमणको दर अलिकति गति बढी पनि छ। कुनै पनि महामारीको लागि के हो भने यसको रोकथाममै बढी जोड दिनुपर्छ। संसारभरि नै महामारी भनेपछि रोकथामको पाटो सबभन्दा महत्वपूर्ण हुन्छ, अनि त्यसपछि अनि उपचारको पाटो आउँछ। सकेसम्म यसलाई रोकथाम गर्नको लागि हामीले पहिलेदेखि नै, जुन गत वर्षदेखि नै भन्दै आएको र विश्वले नै एउटा स्थापित गरिसकेको मान्यता के हो भने, मास्क लगाउने, सामाजिक दूरी अथवा व्यक्तिगत दूरी, भौतिक दूरी कायम गर्ने, साबुन पानी अथवा सेनिटाइजर प्रयोग गर्ने, यी यस्ता मापदण्डहरू हुन् जसले व्यक्तिलाई महामारी या संक्रमणबाट जोगाउनको लागि एउटा महत्वपूर्ण औजार हो। र यो महामारीको अहिलेसम्म कुनै फुल प्रुफ एउटा अहिलेसम्म उपचार प्राप्त भइसकेको छैन। वैज्ञानिकहरू विभिन्न भ्याक्सिनहरू डेभलप गरे पनि यसले रोकथाम गर्नको लागि, त्यो पनि रोकथामकै पाटो हो, रोकथाम गर्नको लागि यसले महत्वपूर्ण एउटा चाहिँ भूमिका निर्वाह त गरेको छ। तर अहिले जुन नयाँ नयाँ स्वरूपहरू यो COVID-19 भाइरसले देखाइरहेछ, त्यसले नयाँ नयाँ चरित्रहरू पनि ग्रहण गरेको छ र नयाँ आक्रमण पनि त्यसले देखाएको छ। नयाँ चिन्हहरू, नयाँ चाहिँ सिम्टम्सहरू, नयाँ प्रकारको आक्रमणले गर्दाखेरि यो महामारी चाहिँ अहिले वास्तवमा एक किसिमले भयावह नै बनाइसकेको छ विश्वलाई। हामी कहाँको अहिले अवस्था के हो भने, विशेष गरी यो जुन नयाँ जुन स्वरूपहरू देखा परे त्यसले गर्दाखेरि यो संक्रमण संक्रमितहरू अलिक छिट्टै नै भनौँ न अब अक्सिजनको आवश्यकता पर्ने अथवा चाहिँ आइसियूमा जानुपर्ने, भेन्टिलेटरमा जानुपर्ने, जुन पहिलेको गत वर्षको चाहिँ भेरिएन्ट्समा थिएन, नयाँ स्वरूपले त्यस्तो गराइदिएको छ। तथापि पनि अहिलेको हाम्रो अवस्था के हो भने, झनै झनै हामी 21 लाख जति भ्याक्सिन लगाइसकेको अवस्था छ। पहिलो डोज, केही दोस्रो डोज पनि लगाइसक्नुभयो अग्रिम पंक्तिमा काम गर्नेहरू। सुरक्षित किन गर्न खोजियो भने, स्वास्थ्य प्रणालीलाई सुरक्षित राख्न सकियो भने अनि यो महामारीसँग लड्नलाई सकिन्छ। पहिले चिकित्सा, स्वास्थ्य कर्मीहरू, सफाईकर्मी, एम्बुलेन्स चालक, सहचालक लगायतका सबैलाई हामीले त्यसैले भ्याक्सिनमा पनि अलिक बढी जोड दिएर उहाँहरूलाई नै प्राथमिकतामा राखेका थियौँ। पहिलो प्राथमिकता उहाँ नै हो। यसले गर्दाखेरि अहिले अब आतंकितै हुनुपर्ने स्थिति छैन, तर अत्यधिक सतर्क हुनुपर्ने अवस्था छ। सही कुरा त यो, हिजो सामान्य प्रधानमन्त्रीले जुन भन्नुभयो यथार्थ चित्रण चाहिँ त्यही हो, र अहिलेको हाम्रो स्वास्थ्य प्रणालीको चुनौती पनि त्यही हो। र देशका, संसारका विकसित स्वास्थ्य प्रणाली रहेका देशहरू पनि यसबाट आक्रान्त भएको हामीले समाचार सुन्यौं।
जस्तो मन्त्रीज्यू, हामीले काठमाडौँ लगायतका विभिन्न ठाउँहरूमा निषेधाज्ञा जारी गर्यौं, निषेधाज्ञा जारी गरेपछि त्यो चेन तोडिन्छ भन्ने अपेक्षा गरेका थियौं, त्यो झन् दिनानुदिन बढ्दै गएर हिजो मात्रै 7,448 पुग्यो। यसको के मन्त्रालयले यसलाई कसरी आकलन गरेका छ?
होइन, यस्तो चेन चाहिँ तोडिनको लागि नै गरिन्छ, यो गरिएको पनि हो। तर यो अलिक अगाडि यो चाहिँ निषेधाज्ञा जारी गर्नुभन्दा अगाडि संक्रमित भइसकेको र टेस्टमा आइसकेकाहरूको चाहिँ यो संख्या हो। अब चाहिँ 4-5 दिन 5-6 दिनपछि हामीले यसको चाहिँ यसको असर देख्छौँ, यो चेन तोडिएको असर देख्छौँ। तर साथै के पनि भयो भने झनै झनै 8 लाखभन्दा बढी काठमाडौँबाट विभिन्न गाउँहरूमा जानुभयो निषेधाज्ञा जारी हुनुभन्दा अगाडि। त्यसमा कति संक्रमित हुनुहुन्थ्यो, कति चाहिँ स्वस्थ हुनुहुन्थ्यो, त्यो चाहिँ आकलन गर्न त हामीले अनुमान मात्रै गर्न सक्ने हो। त्यसले गर्दाखेरि यो फैलिएको पनि हुन सक्छ, यो चारैतिर जहाँ थिएन त्यहाँ पनि पुग्न सक्छ। त्यसैले हामी सबैलाई सतर्क रहन, सचेत रहन भनेका छौँ कि जो जहाँ जानुभएको छ पनि उहाँहरूले पनि आफ्नो आफूलाई सुरक्षित राखेर, किनभने ज्ञानको अभाव छैन, यसमा सबैलाई जानकारीको अभाव पनि छैन, बीचमा अलिकति हेल्थ चेकराई र असावधानी लापरवाहीहरू नभएका होइनन्। हामी कहाँ बढ्नुमा 2-4 वटा लापरवाहीका कारणहरू पनि अलिक बढिभए, यो सावधानीलाई नअपनाइदिने ठुल्ठुला जुलुस प्रदर्शनहरू भए, त्यो आफ्नो ठाउँमा छँदैछ। अर्को एउटा के देखियो भने तपाईँहरूले, म एउटा मोटामोटी एउटा रफ आँकडा हो यो, हरिद्वारको कुम्भमा मात्रै 3 लाखभन्दा अलिक बढी नेपालीहरू पुग्नु भएको रहेछ र त्यहाँको आँकडा के देखियो भने हरिद्वारबाट फर्किनेहरूमा झनै झनै 75% संक्रमित भएर फर्किएको अवस्था छ। कतिको उच्च पदस्थ कर्मचारीहरू पनि उहाँ जानुभयो त्यहाँ र त्यो देखा परिरहेको पनि छ भने यो एउटा एउटा अर्को एउटा इस्यु भयो। अर्को भारतबाट फर्किनेहरू जुन हुनुहुन्छ त्यसमा पनि केही मात्रा केही भनेको अलिक उल्लेख संख्या नै छ, उहाँहरू पनि संक्रमित भएर नै फर्किराखेको अवस्था छ। अर्को नयाँ भेरिएन्ट जुन हामीलाई बोलचालको भाषामा, यो कुनै देश विशेषलाई मैले लक्षित गरेर भनेको होइन, यसको वैज्ञानिक नाम त छ तर युके भेरिएन्ट चलै भन्छ, त्यो पहिले नै हामीले ललितपुर लगायतका काठमाडौँ उपत्यकामा यसको संक्रमण हामीले देखिसकेका थियौँ र त्यो चाहिँ पुष्टि पनि भइसकेको छ। यस वैज्ञानिक रूपले पनि पुष्टि ल्याबले प्रयोगशालामा नै बाट नै अब त्यसपछि चाहिँ WHO मान्यता प्राप्त गरेको प्रयोगशालाबाट पनि पुष्टि भएको छ। भनेपछि हामी कहाँ भारतमा हुने डबल म्युटेसन, युके भेरिएन्ट लगायतका कुराहरू, यो चाहिँ संक्रमणहरूको स्वरूपहरू हामी कहाँ पनि प्रवेश गरिसकेको प्रशस्त मात्रामा छ। अर्को एउटा तेस्रो चाहिँ एउटा चाहिँ भेरिएन्ट्सको चाहिँ अलि आशंका पनि छ र त्यो अलिकति केही मात्रा छ, त्यो के भने पश्चिम बङ्गालतिर देखिएको भेरिएन्ट जो अझ त्यो आक्रामक छ भनेर वैज्ञानिकहरू र जानकारहरूको भनाइ छ। भनेपछि यो संक्रमणको अवस्थालाई रोक्नको लागि नै सरकारले 6 गते वैशाख 6 गते 30 बुधे आदेश जारी गर्यो। त्यो आदेश सम्भवतः मलाई मेरो आफ्नो बुझाइ के हो भने आदेशलाई हामी कडाइका साथ र ज्ञानका साथ पालन गरिदिएको भए अवस्थामा अलिकति जटिलता अलिकति कम हुन्थ्यो होला, तर त्यसपछि पनि लापरवाहीको मात्रा बढी भयो र सरकारले के भने सकेसम्म लकडाउनमा देशलाई नलगाउँ भनेर सरकारको पहिलेदेखि नै एउटा वचनबद्धता थियो। किनभने यसले आर्थिक अन्य क्षतिविक्षत पार्छ र त्यसले एउटा ठूलो जनसमुदाय विशेष गरेर श्रमजीवी जनतालाई यसलाई अप्ठ्यारोमा पार्छ भनेर सरकारको सोच थियो। त्यसैले हामीले त्यसका अन्य चाहिँ पूर्व एउटा तयारीहरू या चाहिँ सचेतताहरूको लागि बढी अलिकति सचेत गराउन कोसिस गरेन तर पालन हुन सकेन। पालन नभएपछि एउटा के भयो भने सरकारले के गर्यो भने निषेधाज्ञा जहाँ यो बढिरहेछ ती जिल्लाहरूमा एउटा चाहिँ निश्चित मापदण्ड अप्नाइयो र ती जिल्लाहरूलाई निषेधाज्ञा स्थानीय प्रशासनले नै जारी गर्ने एउटा वातावरण बनाइयो।
जस्तो भर्खर मन्त्रीज्यूले पनि भन्नुभयो 8 लाख भन्नुभयो, 8 लाख 10 लाखको हाराहारी मान्छेहरू काठमाडौँ उपत्यका छोडेर बाहिर गए, उनीहरूले संक्रमण लिएर गए कि भन्ने एउटा चिन्ता पनि छ हरिद्वारको कुम्भ
केहीमा
गयो, त्यो कुरा पनि भयो। अझ यसलाई आँकडामै भनियो भने मन्त्रीज्यू, संसारभरि भारत अलिक धेरै भयावह भएको, अलिक संक्रमित धेरै भएको देश भनेर मानिन्छ। जस्तो हिजो मात्रै हाम्रो 7,448 संक्रमित हुनु भनेको हाम्रो जनसंख्याको हिसाबले भारतको जनसंख्या नेपालको जनसंख्या भन्दा 46 गुणा बढी छ। हाम्रो हिजोको 7,448 46 गुणान गर्यो भने त भारतलाई जुन विश्वले भयावह भनेको थियो त्यो भन्दा नि हामी त माथि आयौं। अब यसले हामीलाई चिन्ता कसरी बढाएको छ?
होइन, यो भयावह नै हो, तुलनात्मक रूपले ठिक भन्नुभयो तपाईँले, र यो हाम्रो पनि आकलन यही नै हो, प्रतिशतको हिसाबले मात्रै हेर्ने हो भने पनि हामी चाहिँ त्यही रेसियो र अझ प्लसमा पनि अलिकति हौँ न अलिकति बढी पनि भएको छ। अहिले पूर्वाधारहरूको हाम्रो चाहिँ अवस्था जुन छ, हामीले यो के भने कोभिड र नन कोभिड भन्छ, नन कोभिड बेडहरूलाई अब कोभिड बेडमा परिवर्तन गर्ने सरकारले चाहिँ युद्ध स्तरमा अगाडि बढाइसकेको छ। हिजो छाडि अस्तिसम्म मात्रै हामीले झनै 1027 नन कोभिड बेडलाई कोभिड बेडमा परिणत गर्ने सम्झौताहरू विभिन्न मेडिकल कलेजहरूदेखि लिएर जो अहिले जहाँ उपचार भइरहेका छैनन् तिनीहरूलाई अगाडि बढायौँ। हिजो पनि सामान्य प्रधानमन्त्री जस्तो वीर हस्पिटलको नयाँ बिल्डिङ लगायतका उहाँहरूले उल्लेख गरिसक्नु भएको छ, म त्यसमा दोहोऱ्याउन चाहन्न। त्यो सुविधाहरू हामीसँग भएका पूर्वाधारहरूमा विशेष गरी हिजो मात्रै पनि हामीले टिचिङ का र त्रिभुवन विश्वविद्यालयका कुलपति उपकुलपतिज्यू लगायत डिनहरूसँग हामीले एउटा छलफल गरे मन्त्रालयमा, त्यहाँ पनि एउटा उल्लेख्य संख्यामा कोभिडको लागि बेडहरू छुट्याउने हिजो निर्णय भएको छ। हामी यसमा क्रमशः चाहिँ यो बेडहरूको संख्या थप्दै जाने, सुविधाहरूको संख्या थप्दै जाने, अब त्यसमा केही चुनौतीहरू चाहिँ छ, जस्तो अक्सिजनको अहिले चुनौती हिन्दुस्तानमा पनि के देखियो भने अक्सिजनको अभाव होइन कि त्यसको ट्रान्सपोर्टेसन र त्यसको व्यवस्थापनको अभाव हो, हामी कहाँ पनि त्यस्तो नहोस् भनेर सरकारले पनि केही आदेशहरू जारी गरेको छ। विशेष गरी अक्सिजन प्रयोग गर्ने स्टिल उद्योगहरूलाई केही समय तपाईँहरूलाई यो यसमा प्रयोग नगरिदिनुहोस् र अस्पताल र बिरामीको लागि उपलब्ध गराउनलाई सहयोग गर्नु। सिलिन्डर्सहरूको अभाव भएको हुनाले केही सिलिन्डर्स 20,000 सिलिन्डर्स चाहिँ मित्र चीनले अनुदानमा उपलब्ध गराउने एउटा वचनबद्धता छ र केही समयमा नै त्यसलाई एउटा चाहिँ हामीले मेटेरियलाइज गर्दैछौँ। भनेपछि यो यसमा यो अहिलेको मात्रामा झनै 3 गुणा बढी अक्सिजनको आवश्यकता पर्ने रहेछ यो भेरिएन्ट यो स्वरूपमा।
यसैबिच हिजो सम्माननीय प्रधानमन्त्रीको सन्देशमा चाहिँ प्रधानमन्त्रीले भन्नुभएको थियो त्यो लिक्विड अक्सिजन अवैध निर्यात गर्नेलाई कडा कारवाही गरिनेछ भन्नुभएको थियो, प्रधानमन्त्रीले नै कारवाही गरिन्छ भनेर भन्नुपर्ने अवस्थामा भनेपछि त हाम्रो त्यो लिक्विड अक्सिजनको त्यो ग्यासहरू चाहिँ अवैध रूपमा ओसार पसार हुने अथवा बाहिर अरू देशमा निकासी हुने स्थिति नै रहेछ भनेपछि त हामीसँग स्रोत साधन हुँदा हुँदै पनि हाम्रो बाटो भएर अन्त जान्छ कि भन्ने
हजुर त्यो होइन त्यो त रहन्छ, यस्तो सम्भावनाहरू रहन्छन् र छन् पनि। त्यस कारणले लिक्विड अक्सिजनमै अब कतिपय ठुल्ठुला अस्पतालहरूले आफ्नो ग्यास के अरे अक्सिजन प्लान्टहरू नै बिग्रेर बसिरहेको थियो, कतिपयले अहिले भर्खर अब नयाँ ढङ्गले सुरु गरे वीर हस्पिटलले भयो, यहीँ काठमाडौँको कुरा गर्ने भने त्यस्तै गङ्गालालहरूले सुरु गरे, कतिपय अस्पतालहरूको चाहिँ अझै पनि निर्माण भइसकेका छैनन्। हिजो मात्रै पनि टिचिङको पनि अब छिट्टै 2-4 दिनमा 2 युनिट त चलिरहेछ, 2 युनिट चाहिँ बिग्रेको अवस्थामा त्यो पनि अब के अरे मेन्टेनेन्सका सामग्रीहरू आइसकेको कुराले त्यो पनि होला। त्यो तयारी मैले भन्न खोजे यो पूर्वाधारका तयारीहरू जति छन् हामीले गरिरहेका छौँ, तर फेरि म दोहोऱ्याएर नै के जोड दिन चाहन्छु भने उपचारभन्दा यसको रोकथाम महत्त्वपूर्ण कडी हो, महामारीकै कडी हो, यो महामारीको विज्ञान यही हो। र त्यो हामीले रोक्न रोकथामको लागि फेरि पनि सचेतता सावधानी जुन भनिरहेका छौँ आग्रह गरिरहेका छौँ त्यसैमा हामी अझ पनि केन्द्रित हुनुपर्छ, किनभने महामारीमा एक भनौँ हामीसँग रहेका बेड सङ्ख्याभन्दा बढी नै बेडमा आउनुपर्ने स्थिति आयो भने त्यो महामारीले विकराल रूप धारण गरिहाल्छ, त्यो रोगीहरूले त्यति चाहिँ बिरामीहरूले सुविधा प्राप्त नगर्ने अवस्था सिर्जना भयो भने एक किसिमको साह्रै चाहिँ ठुलो पीडादायी अवस्था हुन सक्छ। त्यस कारणले रोकथाममा जुन सरकारले पहिलेदेखि नै जोड दिइरहेको छ अहिले पनि हाम्रो जोड त्यही हो रोकथाम, यता उपचारको लागि पूर्वाधारहरूको विकास गर्दै जाने, पूर्वाधारका विकास भएका पनि छन्। हिजोभन्दा हामीसँग भेन्टिलेटरको संख्या, आइसियूको संख्या लगायत बेडहरूकै संख्या भन्ने भने हामीले विस्तार गरेका छौँ। नर्मल अवस्थाको लागि त अझ त्यो धेरै प्रगति मान्नुपर्छ, तर महामारीलाई त्यो पनि नपुग्न सक्ने हो कि भन्ने, महामारीको त आकलन गर्न सकिन्न, नपुग्न सक्ने हो भने चिन्ता पनि त्यत्तिकै भइरहन्छ। त्यस कारणले त्यो हामीले रोकथामको पाटोलाई बढी महत्त्वका साथ अहिले दिनुपर्छ र उपचारका जति यो साधनहरूको विषयमा छ, पूर्वाधारको विषयमा छ, त्यसकोलाई पनि सरकार त्यत्तिकै मन्त्रालय त्यत्तिकै चाहिँ अगाडि बढाइरहेको छ र त्यसमा चाहिँ हामी त्यस नियन्त्रणभन्दा बाहिर जुन पहिलो तपाईँको प्रश्न हो त्यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हो, अहिले नै हामी नियन्त्रणभन्दा बाहिर गएको छौँ कि छैनन्। हाम्रो बुझाइ के भने
अहिले रोकथामको सबै कदम अप्नाउने भने हामी नियन्त्रण भन्दा बाहिर गएका छैनौँ।
जस्तो मन्त्रीज्यू, काठमाडौँ उपत्यकामा पनि 2900 काठमाडौँमा मात्र 2922 र पुरै काठमाडौँ उपत्यकामा चाहिँ 3666 भनेर समाचारहरूमा आए। रूपन्देही, बाँके, कास्की, मोरङ, चितवन र कैलालीहरू अलि बढी भयावह छन् भनेर भनियो। अनि हामीले फोटोहरूमा देख्यौं, अखबारहरूमा, अनलाइनहरूमा, खबरहरूमा पनि देख्यौं कि नेपालगंज लगायतका विभिन्न ठाउँका स्वास्थ्य कर्मीहरू पल्याप्लुक्क गरेर भित्तामा रहेला निदाइरहेका तस्विरहरू आएका छन्। यो यतिखेर स्वास्थ्य मन्त्रीज्यूसँग राष्ट्रिय रेडियो रेडियो नेपालले संवाद गरिरहँदा ती मान्छेहरूले अपेक्षा गरे होलान्, साँच्चै हामीमाथि चाहिँ राज्यको सम्बोधन के हो भनेर पनि खोजिरह होलान् मन्त्रीज्यू।
होइन, स्वास्थ्य कर्मीहरू त हेर्नुहोस्, अब अहिले जुन गरिरहेका छन्, जो नेपालगंज लगायतका जुन चर्चा तपाईँले गर्नुभयो, तिनको त हामीले नमन नै गर्छौँ। त्यति मेहनत, त्यति परिश्रम र त्यति चाहिँ एउटा सेवाभाव चाहिँ जुन देखियो, त्यसले एउटा अरू पनि स्वास्थ्य कर्मीलाई पनि ठूलो आत्मबल बढाएको छ। नेपालगंजको कुरा गर्ने हो भने त्यहाँ भएका जुन पूर्वाधार छ त्योभन्दा कैयौं गुणालाई सेवा गर्नुपर्ने बाध्यता त्यहाँका स्वास्थ्य कर्मी, त्यहाँका अस्पतालहरू, त्यहाँका चाहिँ प्रशासन, त्यहाँका चाहिँ जनप्रतिनिधि सबैको काँधमा आइपुग्यो र एकैचोटि चाहिँ त्यो तर पनि उहाँहरूले चाहिँ स्टेबल गराउनमा ठूलो मदत ठूलो चाहिँ प्रयास गर्नुभयो। र विशेष गरी स्वास्थ्य कर्मीहरूको अवस्था, किनभने हाम्रो चाहिँ अझै पनि पूर्वाधारको विकास अनिवेन नै छ, असन्तुलित नै छ, सबै ठाउँमा एक नासको छैन। नेपालगंजमा पनि के देखियो भने जति पूर्वाधार हो त्योभन्दा बढी चुनौती त्यहाँ थपियो। त्यसले गर्दा जसरी चाहिँ त्यहाँ स्वास्थ्य कर्मीहरूले जुन जुन मेहनतका साथ 24 घण्टा भन्ने शब्द अरूले प्रयोग निबन्धको लागि गर्छन् होला, तर तिनीहरू त्यो प्रबन्धको लागि त्यो 24 घण्टा वास्तवमा 24 घण्टै खटेको र केही समय मात्रै त्यही ड्रेसमै त्यही पिपी लगाएकै बेलामा चाहिँ मिदाएर चाहिँ त्यही सँगसँगै बसिरहेको जुन अवस्था छ त्यो त्यो त्यसलाई त हामीले जति प्रशंसा गरे पनि त्यो कम हो र हामीले चाहिँ त्यस्ता उसलाई प्रशंसा मात्रै होइन त्यसको लागि सम्मान गर्नै पर्छ। अनि यो अवस्था एकातिर हामीले देखिरहेका छौँ, तर परिस्थिति के हो भने पूर्वाधारहरू मैले भने पूर्वाधार बढ्दै गइरहेको छ। हामीसँग भएका नन कोभिड बेडलाई हामी कोभिडमा परिणत गर्दै गइरहेका छौँ क्रमशः। अरूसँग अब कलेजहरू छ, प्राय मेडिकल कलेजहरूसँग हाम्रो चाहिँ अनुबन्धहरू भइरहेका छन्, एग्रिमेन्टहरू भइरहेका छन्, बढी पनि रहेको छ, उहाँहरूलाई जिम्मा पनि दिँदैछ। त्यस्तै अब नयाँ स्पटको रूपमा वीरगंज, अब नेपालगंज पछि वीरगंज एउटा चाहिँ भयावह एउटा अवस्थामा चाहिँ पुग्ने र त्यहाँका संकेतहरू आइरहेका छन्। त्यहाँ पनि त्यहाँको चाहिँ मेडिकल कलेजहरूसँग सरकारले चाहिँ सम्झौता गरिसकेको अवस्था छ र अन्य पूर्वाधारहरूले कसरी बढाउने के थप्ने, अब औषधिको विषयमा औषधि जुन केही औषधिहरू यस्ता छन् महत्वपूर्ण, त्यसलाई औषधि व्यवस्था विभागले आयात अनुमति पनि दिइसकेर केही आयात अब हिन्दुस्तानले चाहिँ अब एक्सपोर्ट रोक गरेको हुनाले रेमडेसिभिर लगायतका औषधिहरू, विशेष गरी रेमडेसिभिर नै बङ्गलादेशबाट मन लाग्छ आज 1-2 बजेसम्म काठमाडौँ आइपुग्छ, किनभने हाम्रो सिमानाभित्र छिरिसकेको छ हिजै नै। अब त्यो गाडीमै नै अब हवाई जहाजको जहाजको सुविधा नभएको हुनाले गाडीमै रातारात हिँडेर अहिले चाहिँ 1 बजेसम्म अनुमान गरिएको छ 3000 भाइल चाहिँ आइपुग्दैछ। अनि यो सबै खोजी चाहिँ हामीले चारैतिर जे छ सबै गरिरहेका छौँ। र अर्को पनि सरकारले एउटा निर्णय के गर्यो भने नियोगहरूलाई विदेशमा रहेका हाम्रा नेपालका नियोगहरू जुन एम्बेसीहरू छन् उनीहरूलाई पनि त्यहाँ खोज त्यो गर्न जुटाउनको लागि औषधि लगायतका सिलिन्डर यो जे जति यसमा चाहिँ किट्सहरूकै आवश्यकता भयो भने यसमा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगको हातहरू अगाडि बढाइरहेको छ। भ्याक्सिनकै विषयमा पनि हामी अब रुसी भ्याक्सिनको लागि पनि धेरै अगाडि बढिसकेको अवस्था छ। रसियनको गभर्मेन्ट, रसियन गभर्मेन्टका प्रतिनिधिहरू, राजदूत लगायतसँग बारम्बार भेट भइसकेको छ, मेरो पनि सामान्य प्रधानसँग पनि भेट भयो र हामी चाहिँ उहाँहरूको एउटा वचनबद्धता छ यो महिनाको यो वर्षको अन्तसम्म 80 लाख डोज र हामी 40 लाख अलिकति अविलम्ब चाहियो भनेर भनिरहेका छौँ। यस्तै अमेरिका महामारी राजदूत लगायत बेलायतको राजदूतहरू पनि यो विषयमा चाहिँ अलिकति कार्यरत नै हुनुहुन्छ। त्यस कारण भ्याक्सिनको पनि हामी जो गर्नमा पनि त्यतिकै एउटा चाहिँ कोसिस हुँदैछ र त्यो सकारात्मक दिशातर्फै बढ़िरहेको छ।
हिजो प्रधानमन्त्रीको सन्देशमा चाहिँ स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक र अन्य स्वास्थ्य कर्मीलाई एक वर्षको लागि करारमा लिने भनेर भनिएको छ। त्यो त्यसरी अन्य चिकित्सकहरूलाई करारमा लिन सकियो भने र कतिपय मैले समाचारहरूमा देखेको थिएँ विदेशमा एमबीबीएस पढ्न गएर पढाइ सकेर बसेका नयाँ डाक्टरहरू पनि देश फर्केर हामी सेवा गर्थ्यौं वातावरण बनाइदिए हुन्थ्यो भनेर सार्वजनिक अपीलहरू गरेको पनि सुनिन्छ। यसरी स्वास्थ्य कर्मीहरू लिएपछि अहिले जुन होटेलहरू छन् बन्दाबन्दी अवस्थामा रहेका ती होटेलहरूलाई सदुपयोग गरेर अर्को प्लान बी खोज्ने बेला भयो कि अब
होइन त्यसको प्लान बी को तयारी खोज्ने बेला मात्रै भएको छैन किसिमले भने आन्तरिक हामीले गर्नुपर्ने पूर्व एउटा चाहिँ होमवर्क गृह कार्य सबै गरिसकेको अवस्था छ। जुन यहाँले उल्लेख गर्नुभयो त्यो आदेशमै परिसकेको अवस्था छ। क्याबिनेटले त्यसलाई निर्णय गरिसकेको अवस्था के हो भने हामी करार कुनै पनि अस्पतालले करारमा राख्न सक्नेछ। त्यसमा अझ पनि त्यसमा पनि के छ भने छ महिनासम्म करारको जुन बेसिक सेलेरी छ त्यसमा 50% थप गरी पनि त्यसले दिइनेछ। सरकार संघीय सरकारकै वचनबद्धता हो। एउटा कुरा हामीले के पनि बुझ्नुपर्छ भने हाम्रो स्वास्थ्य प्रणाली तीनटा श्रेणीमा तीनटा तहमा छ। अहिले 2600 मोटामोटी हाम्रो चाहिँ कर्मचारीहरू संघमा छन्, 3200 देखि 3400 चाहिँ प्रदेशमा छन् र करिब करिब 26,000 जति स्थानीय तहमा कार्यरत छन्। अहिले हाम्रो चाहिँ स्वास्थ्य प्रणालीका कर्मचारीहरूको कुरा म गर्दैछु। त्यसकारणले यस प्रकारको महामारीहरूमा एकीकृत स्वास्थ्य प्रणाली अथवा तीनटै तहको एकीकृत प्रयासले मात्रै हुने अवस्था सिर्जना हुन्छ। अस्पतालहरूको पनि वर्गीकरण हाम्रो चाहिँ संहिताको हिसाबले के गरियो गरिएको छ भने 200 सम्मको अस्पताल प्रदेशले, त्योभन्दा तल चाहिँ स्थानीय तहले 15 बेडसम्मको अस्पताल स्थानीय तहले सञ्चालन गर्ने, जिल्ला अस्पतालहरू प्रदेश सरकार अन्तर्गत रहने र संघ अन्तर्गतका केही अस्पताल छन्। त्यसको पनि बनावट के छ भने कुनै प्रतिष्ठान छन्, कुनै विकास समितिले सञ्चालन गरिरहेको अवस्था छ। तर यो सबै के भने नर्मल समयको लागि हो, सामान्य समयको लागि हो। अहिले भनेको असामान्य अवस्था भएको हुनाले, महामारीको अवस्था भएको हुनाले एउटा एकीकृत स्वास्थ्य प्रणाली को ढङ्गले नै हामी अगाडि बढाउन सकेनौँ भने यसलाई चुनौतीलाई पार गर्न कठिन हुन सकछ र त्यो सबै प्रयासहरू सबै प्रयत्नहरू मन्त्रालयले गरिरहेको छ। हामीले आज मात्रै पनि अब हामी दिउँसो प्रदेशका यो के अरे सामाजिक विकास सचिवहरूसँग, सिडिओ साहबहरूसँग, प्रमुख जिल्लाधिकारीहरूसँग र केही जनप्रतिनिधिहरू विशेष गरी जहाँ महामारीको बढी प्रकोप छ र जुन नाकासँग जोडिएका जनप्रतिनिधिहरूसँग चाहिँ मेयरहरूसँग आज हामी गरी संवादमा 1-1.5 बजे हामी गरी बस्दैछौँ। यो निरन्तर जारी नै छ, चलि नै रहेको छ। परिस्थिति के छ भने अहिले महामारी, मैले फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु र पटक पटक भन्छु, महामारीको अवस्थामा हामी रोकथाममा बढी जोड दिनुपर्छ। रोकथाम गर्न सकिएन भने उपचार चाहिँ चुनौतीपूर्ण भइहाल्छ। किनभने त्यो अलिक बढी संख्यामा एकैचोटि आउन थाल्यो भने कुनै पनि संसारकै पनि उपचार प्रणालीले ठेक्न नसक्ने अवस्था पुग्न सक्छ भने रोकथाममा बढी जोड दिने हो। दोस्रोमा चाहिँ पूर्वाधारहरूको विकास गर्दै, जुन त्यसमा चाहिँ दुईटै पूर्वाधार, भौतिक पूर्वाधार पनि र ह्युमन रिसोर्सेस मानव संसाधनको पनि छ। मानव संसाधनको विषयमा पनि हामी विभिन्न निर्णयहरू गरिसकेका छन्। विधाहरूमा अध्ययन विधा स्वीकृति गराएर गएकाहरूलाई पनि हामी फर्किन भनेका छौँ र विधामा गएकाहरूलाई पनि अब काममा फर्किन चाहिँ आह्वान गरिसकेका छौँ। कतिपय आइ पनि सक्नुभयो, कतिपय आउने क्रम पनि जारी छ। त्यसकारण त्यो म्यान पावर हामीसँग उपलब्ध भएको मानव शक्ति छ, संसाधन, त्यसलाई चाहिँ हामी प्रयोग गर्नको लागि आवश्यक सबै पूर्वाधार र गृह कार्यहरू गरेर केही अगाडि पनि बढिसकेको अवस्था छ।
हुन्छ मन्त्रीज्यू, समय र यो संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धन्यवाद छ, यहाँले यो अवसर दिनुभयो र रेडियो नेपालले यस महामारीको लडाईँमा एउटा अग्रणी संचारको भूमिका जुन निर्वाह गरेको छ, म यहाँहरूलाई पनि धन्यवाद दिन
चाहन्छु। हस् माननीय मन्त्रीज्यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदय त्रिपाठीज्यूसँग हामी संवादमा थियौं। भर्खर मन्त्रीज्यूले भन्नुभयो जस्तो हामी संकटका बेला र अप्ठ्याराका बेला अग्रपंक्तिमा रहेर देशलाई सुसूचित गर्ने अभियानमा निरन्तर सक्रिय थियौं छौं र रहिरहने प्रण पनि व्यक्त गर्दछौ। श्रोताहरूको बीचमा सही सूचना र सत्य तथ्य सूचना लैजाने र श्रोताहरूलाई अलिकति आश्वस्त बनाएर राख्ने र हामी सँगै छौं भन्ने भावना जागृत गराउने हाम्रो प्रयास सधैँ हामीसँग सुरक्षित रहनेछ, त्यो प्रयासमा हामी लागिरहनेछौ। छौं। यद्यपि हामीहरू बीचका हाम्रा साथीहरू पनि केही सहज असहज अवस्था झेलिरहनु भएको छ, त्यो तपसिलको कुरा हो। देशले नै संकट भएको छ, संसारले नै संकट भएको छ र फ्रन्ट लाइनमा काम गर्नेहरूले अलिकति अप्ठ्याराहरू झेल्छन् नै, त्यो हामीले बुझेका छौं। र हामी श्रोताहरूको सद्भाव, शुभेच्छा र चलन चल्तीको भाषामा आशीर्वादका साथ अझ सशक्त प्रसारणका रूपमा रेडियो नेपाल अगाडि लैजान कृत संकल्पित छौं। बिहान यति अनुरोधका साथ र फेरि हामी जाँछौं, त्यहीँबाट सुरक्षित हौं, आशाका दिउहरू जगाउँ, आफूलाई सुरक्षित गरौं, आफ्नो बस्तीलाई सुरक्षित गरौं, सपनाहरूलाई सुरक्षित गरौं, जोगियौं, अरूलाई जोगाउं र समृद्ध नेपाल निर्माणको यात्रामा क्रियाशीलताका साथ अघि बढौं। यो आग्रहका साथ विदा माग्छु। मेरा प्राविधिक साथी शंकर भण्डारी र म नवराज लम्साल सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।